الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، حضرت حکیم العلماء قدس اللہ تعالیٰ نے آگے کے دو تین ملفوظات میں خشوع کی حقیقت بیان فرمائی ہے. فرمایا کہ خشوع کے معنی ہے دب جانا، پست ہو جانا، یعنی سکون. جیسا کہ اس آیت سے بھی معلوم ہوتا ہے کہ وَمِنْ آیَاتِهِ أَنَّ ذَكَرَ الْأَرْضَ خَاشِعَةً فَإِذَا أَنزَلْنَا عَلَيْهَا الْمَاءَ اهْتَزَّتْ وَرَبَتْ. لہذا خشوع کے معنی ہوئے سکون، اور یہ مد مقابل ہے حرکت کا. تو دل کا سکون یہ ہے، جوارح کا سکون تو یہ ہے کہ نماز میں ادھر ادھر دیکھے نہیں، ہاتھ پیر نہ ہلائے، اور قلب کا سکون اس کی حرکت کے مقابل ہے. یعنی قلب کی حرکت یہ ہے کہ خیال کرنا، تصور کرنا، فکر کرنا، یعنی سوچنا، اسے اس کی آئی ہے. اور اس کے مقابل سکون یعنی نہ سوچنا، یہ بھی اختیاری ہے. لہذا خشوع کا معنی یہ ہوئے کہ اپنے اختیار کو دوسرا خیال نہ لانا. یہ نہیں کہ دوسرے خیال کو دل میں نہ آنا، یہ دونوں چیزیں الگ الگ ہیں. خیال کا آنا تو اختیاری نہیں ہے، خیال کا جانا اختیاری ہے. بس خشوع کے معنی یہ ہوئے کہ اپنے اختیار سے دوسرے خیالات دل میں نہ لانا. رہا اگر کوئی خیال بلا اختیار آ جائے تو وہ خشوع کے مناسب نہیں. رسول اللہ صلی اللہ علیہ وسلم سے بعض صحابہ کرام نے پوچھا کہ ہمارے دل میں ایسے خیالات آتے ہیں کہ جل کر کوئلہ ہو جانا ان سے آسان نہیں ہوتا ہے. آپ نے فرمایا اوجتموہ، یعنی کیا تم نے ایسی حالت محسوس کی ہے؟ تو صحابہ کرام نے فرمایا کہ نعم، ہاں ہم نے ایسے خیالات ہمارے دل میں آتے ہیں. تو آپ نے فرمایا کہ ذالک صریح الایمان، یہ تو صریح ایمان کی علامت ہے. اور کیوں نہ ہو، چور تو وہی آتا ہے جہاں مال ہو، متاع ہو. اسی طرح شیطان وہی آتا ہے جہاں متاع ایمان ہو. ایک حدیث میں آیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جو شخص دو رکعت نماز پڑھے گا اس طرح سے مقبل علیہ علیہ بقلب، یعنی حال یہ ہو کہ اپنے دل سے نماز کی طرف متوجہ رہے، تو اس کی فضیلت بیان فرمائی. اب دیکھو کہ नाम नमाज किस चीज का नाम है, इसमें बात चीजें तो मुख्तलिफ है, उनकी तरफ तवज्जो करने में मुक्तदी को युक्ति हासिल होना जरा सा तल्लुक है। इसलिए देखना चाहिए कि इसमें कौन सी चीजें जो नमाज में बराबर होती रहती है। तो जिक्रुल्लाह है कि इब्तिदा से इंतहा तक पाया जाता है, तो अब नमाज में मुतवज्जो होने की सूरत में सूरत इससे बढ़कर नहीं हो सकती कि जिक्रुल्लाह की तरफ बराबर तवज्जो है, यानी जो कुछ पढ़ा जाए सोच सोच कर पढ़ा जाए, पहले सोच लो फिर जबान से निकालो। ये नहीं कि रेलगाड़ी है जहाँ ड्राइवर ने चला दी और गाड़ी पूरी चली जाए, यहाँ तक कि स्टेशन आ जाए और ड्राइवर ने रोकी तो थम दे। इस तरह से अपने अंदर की रेलगाड़ी को अगर हम चलाएंगे तो लड़ेंगे, इसका नतीजा यह होगा कि सारे सुबह महमूदा से मुसाफिर पास पास हो जाएंगे और जमीन बातिल में हलचल फैल जाएगी। दुनियावी रेल के लड़ने का हाल तो इसी वक्त आंखों से नजर आ जाता है, हमारी अंदरूनी रेल के लड़ने का हाल कयामत में पड़ेगा। बहरहाल चाहिए ये चहर हर लफ्ज को सोच सोच कर पढ़ो, अगर से इसमें दो चार दिन मुशक्कत मालूम होगी जी घबराएगा क्योंकि जी रोकना पड़ेगा, लेकिन जहाँ हम अपने दुनियावी जरा जरा से कामों में मुशक्कत उठाते हैं खुदा के लिए भी जरा सी मुशक्कत उठाना गुबारा करें। जब दुनिया में मुशक्कत नहीं मिलती तो खुदा को चाहते हो तो वे मुशक्कत मिल जाए। ये तमील मलफूज मैंने आपके सामने पढ़ा और इसमें जो बात हजरत ने इरशाद फरमाई है उससे हम सब जरूरतमंद और मोहताज हैं, क्योंकि नमाज में इबादात में और खास तौर से नमाज में खुशु मतलूब है। सिर्फ इतनी बात नहीं है कि नमाज पढ़ ली जाए, बल्कि कुरान करीम में फरमाया कद अफलह अल्मुमिनून अल्लज़ीना हुम फी सलातिहिम खाशिऊन, वो मोमिन फलाह पाने वाले हैं कि जो अपने नमाज में खुशू इख्तियार करते हैं। और भी कुरान करीम में जगह जगह खुशू की तरगीब और ताकीद फरमाई गई है, और इस मामले में हमारे दरमियान बड़ा अफराद और तफरीक पाया जाता है। बाद मरतबा तो लोग अपनी नमाजों को जो देखते हैं कि उसमें तरह तरह के ख्याल आते हैं, मसाजिक आते हैं, बाद गंदे गंदे ख्याल भी आते हैं तो मायूस क्यों होने लगते हैं और अपनी नमाजों की बेकदरी करने लगते हैं और ये कहने लगते हैं कि भाई हमारी नमाजें क्या हैं, ये तो हम टक्कर मारते हैं, नमाज का हक तो अदा नहीं होता, तो उस नमाज की बेकदरी करनी शुरू कर देते हैं। और ये बेकदरी बाबात अल्लाह बचाए नमाज छोड़ने तक ले जाती है, क्योंकि जब आदमी ये समझे कि तो नमाज है ही नहीं और ये इबादत ही अदा नहीं हुई तो शैतान ने लगाता है मुसल वक्त क्यों जाए किया अल्हम्दुलिल्लाह और क्यों मेहनत की, इस बात को छोड़ा देता है बालक का, तो ये तसव्वुर भी गलत है और ये गुलू इस वास्ते के अल्हम्दुलिल्लाह जिस तरह की नमाज पढ़ने की तौफीक हो रही है ये अल्लाह तबारक व तआला का फ़ज़्ल करम है। उन बहुत सों से ये हालत बहुत अच्छी है जिनको इस तरह नमाज पढ़ने की भी तौफीक नहीं होती। हमारे हजरत वाला हजरत आरिफ़ कदर सल्लल्लाहु तआला से रहू फरमाया करते थे कि नमाज पढ़ो जैसी कैसी पढ़ी जा रही है उसको एक नेमत समझो, अल्लाह तबारक व तआला की तौफीक समझो, उस पर अल्लाह ताला का शुक्र अदा करो, और जो अपनी तरफ से कोताहियाँ हो रही हैं उनकी उन पर इस्तग़फ़ार भी करो, उनको دوست کرنے کی فکر بھی کریں. اسی لیے حدیث میں آتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم جب نماز ختم ہوتی تو آپ تین مرتبہ فرماتے تھے استغفر اللہ استغفر اللہ استغفر اللہ. اب بتائیں تو استغفار کسی ایسے موقع پر کیا جاتا ہے جب کسی سے کوئی غلطی ہو گئی ہو, گناہ ہو گیا ہو, تب استغفار کرے گا بندہ. لیکن نبی کریم صلی اللہ علیہ وسلم نماز کے بعد استغفار فرماتے تھے فوراً, نماز کا سلام پھیرتے ہی یہ تین مرتبہ کہنا مشروع ہے, استغفر اللہ استغفر اللہ استغفر اللہ. یہ کیوں؟ ہمارے حضرت فرماتے تھے کہ یہ در حقیقت اس بات سے استغفار ہو کہ یا اللہ نماز تو ہم نے پڑھ لی لیکن نماز پڑھنے کا جو حق ادا کرنا چاہیے تھا وہ ہم سے ادا نہ ہو جاتا, جیسی پڑھنی چاہیے تھی ویسی نہیں پڑھی. کیونکہ آدمی کتنا ہی بنا سوار سے نماز پڑھ لے اللہ تعالیٰ کا حق نہیں ادا ہوتا, وہ تو اللہ تعالیٰ کا فضل و کرم ہے کہ قبول فرمائے. اس لیے آج استغفار فرماتے تھے کہ اللہ جو ہم سے اس نماز کی ادائیگی میں کوتاہی ہوئی وہ اپنے فضل و کرم سے معاف فرمائے. تو یہ استغفار اس لیے تھا کہ الحمدللہ توفیق تو ہو گئی نماز پڑھنے کی لیکن جو اس میں کوتاہیاں ہیں اس میں استغفار. تو ایک طرف تو بعض لوگوں میں یہ انتہا پیدا ہو جاتی ہے, یہ غلو پیدا ہو جاتا ہے کہ وہ اپنی نمازوں کی ناقدری شروع کر دیتا ہے. ہمارے فرماتے ہیں کبھی ناقدری نہ کریں, جیسے کیسی بھی توفیق ہو رہی ہے اس پر اللہ تعالیٰ کا شکر ادا کرو اور اپنی طرف سے جو کوتاہیاں ہوئی ہو رہی ہیں ان پر استغفار کرو. دوسری طرف جو زیادتی ہے وہ اللہ بچائے ہم سبھی میں پائی جاتی ہے, اللہ تعالیٰ اس کو دور کرنے کی توفیق عطا فرمائے, کہ ساری عمر گزر جاتی ہے اور یہ فکر پیدا نہیں ہوتی کہ نماز میں خوشی بھی پیدا ہونا چاہیے. خاص طور سے جب یہ پہلی بات کہی جاتی ہے نا کہ بھائی جیسی کیسی بھی پڑھنے کی توفیق ہو رہی ہے اللہ تعالیٰ کا شکر ادا کرو, تو بعض مرتبہ ہم لوگ اسی پر قناعت کر کے بیٹھ جاتے ہیں کہ بھائی چلو ہماری حالت ان لوگوں کے مقابلے میں تو بہتر ہے جو نہیں پڑھ رہے نماز, لہذا اس نماز کو مزید بہتر بنانے کے لیے اس کو اللہ تبارک و تعالیٰ کی بارگاہ میں پیش کرنے کا مناسب طریقہ پیدا کرنے کی فکر نہیں. گڑبڑ ہو رہی ہے تو ہو رہی چلی آ رہی, اور خشوع نہیں ہے تو نہیں, کوئی فکر نہیں. یہ اور زیادہ خراب بات ہے کہ آدمی اس پر مطمئن ہو کے بیٹھ جائے اور پھر اپنی طرف سے کوشش بھی نہ کرے کہ میری نمازوں میں خوشی پیدا ہو. ارے یہ تو زندگی بھر کا کام ہے کہ آدمی بہتر سے بہتر کی طرف بڑھتا چلا جائے, اور اگر خوشی آج حاصل نہیں ہو رہا تو اس کو حاصل کرنے کی فکر کرے, اس کے دل میں یہ تکلیف ہو کہ کیوں نہیں پیدا ہو رہا, کیا طریقہ ہے مجھے وہ خوشی حاصل کرنے کا. وہ فکر اور تشویش اس کے دل میں پیدا ہونی چاہیے اور اس کے حساب سے اس کی کوشش بھی ہونی چاہیے, ورنہ مواخذہ ہو. اگر کوشش بھی نہیں کی تو مواخذہ ہو, کوشش کرنے کے باوجود حاصل نہیں ہوا تو اللہ تعالیٰ کہاں معافی کی امید ہے. لیکن جب فکر ہی نہیں, غفلت کا عالم طاری ہے, جیسا جس طرح گزر رہا ہے وقت جس طرح گزر رہا ہے وہ گزار رہے ہیں اور اس کو بہتر بنانے کی فکر نہیں ہے, تو پھر اس پر تو مواخذہ ہو, اللہ تعالیٰ کیا جواب دو. تو ہمارے حضرت والا فرماتے ہیں کہ کوشش ہر انسان کا فرض ہے کہ وہ کوشش میں لگا رہے, خوشبو پیدا کرنے کی کوشش کریں. تو خوشبو ہے کیا چیز, اس کی تشریح حضرت نے فرمائی. خوشبو جو ہے یہ لفظ عربی کا ہے اور اس کے لفظی معنی تو ہوتے ہیں دب جانا, پست ہو جانا, اور दूसरे अंदाज में हजरत वाला ने फरमाया कि इसको सुकून से भी ताल्लुक कर सकते हैं। सुकून, अब सुकून दो किस्म का है, एक हरकत का सुकून, अपने जिस्म का, जाहिरी आज़ा का सुकून, और एक दिल का सुकून। जाहिरी आज़ा का सुकून तो यह है कि आदमी नमाज उस तरह पढ़े जिस तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तालीम दी और जिस तरह आपने पढ़ी। हाथ वहां बांधे जहां बांधने चाहिए, रुकू करे तो रुकू के आदाब के साथ करे, सजदा करे तो सजदे के आदाब के साथ करे। ये जितने तरीके मसनून हैं नमाज के, उन सब का पूरा एहतमाम करें। और ये मसनून तरीके भी दरहकीकत हमारे लिए तो यही काफ़ी है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है और सुन्नत पर अमल करना हमारे लिए सलाह फलाह का रास्ता है, हमारे लिए तो इतना ही काफ़ी है। लेकिन ये जो मसनून तरीके हैं उनका एक बिलखास सा असर है, उनकी खासियत ये है कि वो खुशू की तरफ इंसान को ले जाता है, और अगर उनका तमाम न किया जाए तो फिर खुशू नहीं होता, दिल में ख्याल तरह तरह के वसाविस आते रहते हैं। जितना सुन्नत पर ज्यादा अमल करोगे, जितना नमाज सुन्नत के मुताबिक होगी, उतना ही इंसान खुशू के करीब होगा। अब इसकी एक मिसाल ये समझिए कि जैसे जब नमाज में खड़े होते हैं तो मसनून यह है कि निगाह अपने सजदे की जगह पर हो, खड़े होते वक्त निगाह सजदे की जगह पर हो। अब इसको ख्यालात को जमा मुस्तव करने में बड़ा जबरदस्त असर है, इसकी बड़ी जबरदस्त ताकीद है। अगर निगाह सजदे की जगह पर नहीं है, सामने देख रहा है आदमी, तो अगर से सामने देखना देखने से नमाज फासिद नहीं होती, लेकिन होगा क्या, एक तो सुन्नत के खिलाफ हुआ और दूसरे ये कि सामने देखने की वजह से ख्यालात खुद ब खुद आने शुरू हो जाएंगे इधर उधर, जो जिस चीज पर निगाह पड़ेगी उसके बारे में ख्याल आ जाएगा, जिस चीज पर निगाह पड़ेगी उसका ख्याल आ जाएगा। तो अब ये हमें तालीम कर देगी, नीचे निगाह रखो, सजदे की तरफ निगाह रखो, इसका बड़ा असर होता है, बड़ी तासीर होती है ख्यालात को मुस्तवे करने में। पांव को सीधा रखो, ऐसे ना हो सीधे रखो, सजदे में जाओ तो एक पांव खड़ा हो और एक पांव बिछाओ। तैयार के अंदर जब बैठते हैं तो उस वक्त में भी एक पांव खड़ा करके एक पांव बिछा कर बैठे, लोग एहतमाम नहीं करते। मैं तकरीबन रोजाना नजर आती है जब आदमी नमाज में खड़ा होता है तो सामने के सबके लोग नजर आते रहते हैं, तो सामने के सब में नजर आता है किसी ने पाँव यूँ रखे हुए हैं, किसी ने यूँ रखे हुए हैं, किसी ने किसी तरह रखे हुए हैं। जो सुन्नत का तरीका है कि बाया पाँव खड़ा करे, दाया पाँव खड़ा करे और बाया पाँव पर बैठे, वो नहीं होता, बस बैठ गए, इस तरह बैठना था उस तरह बैठ गए। तो नतीजा ये कि वो एक तो सुन्नत की बरकात से महरूम हुए, खिलाफ़ सुन्नत तरीके से बैठे, अगरचे नमाज हो गई फासिद ना हुई, लेकिन सुन्नत की बरकात से महरूम हुए। और सुन्नत की बरकात में से बहुत बड़ी बरकत यह है कि वो इंसान के दिल में खुशू पैदा करने के करने का बिलखास असर रखती है। तो अगर आदमी इस बात का एहतमाम कर ले कि मेरी नमाज उसके आमाल अफ़ाल वो सारे के सारे सुन्नत के मुताबिक अंजाम पाए, तो एक बहुत बड़ा रास्ता खुशू हासिल करने का पैदा हो जाता है। मेरा भी एक छोटा सा रिसाला है, अपनी नमाजें दुरुस्त कीजिए के नाम से, उसमें जो आम तौर से गलतियाँ होती हैं नमाज पढ़ने के दौरान, उन पर मुतनब्बे किया है कि इन गलतियों से परहेज करना चाहिए। और نماز کا جمعہ کے مسلم طریقے پر اور بھی بہت طریقے دار چھپی ہوئی ہیں. ہر مسلمان کو چاہیے کہ اس کا اہتمام کرے, اس کو پڑھے, یاد رکھے اور اس پر عمل کرنے کی کوشش کرے. افسوس یہ ہے کہ بعض اوقات اچھے خاصے پڑھے لکھے عالم یا طالب علم جو دوسرے سال سے پڑھنا شروع کرتے ہیں کہ نماز میں سنتیں کیا کیا ہوتی ہیں, دوسرے سال سے ان کے نصاب میں یہ بات داخل ہوتی ہے, لیکن دور حدیث تک پہنچ گئے, دور حدیث سے فارغ بھی ہو گئے, مگر ان سنتوں کا پر عمل کی توفیق نہیں ہوتی اور اس کا دھیان نہیں ہوتا, اس کا اہتمام نہیں ہوتا. یہ بڑے ہی افسوس کی بات ہے, کیونکہ علم تو اسی لیے حاصل کیا جا رہا ہے تاکہ اس کے اوپر عمل کیا جائے. اگر سنت کی اتباع کا اہتمام نہیں ہے تو پھر علم کا فائدہ کیا ہوگا؟ اس لیے اس بات کا ہر بندے کو, چاہے وہ طالب علم ہو, عالم ہو, استاد ہو, شاگرد ہو یا عام آدمی ہو, عام مسلمان ہو, ہر ایک کو ان سنتوں کی معرفت حاصل کرنی چاہیے اور اس کے مطابق اپنی نماز کو بنانا چاہیے. یہ پہلا قدم ہے خشوع حاصل کرنے کا. اسی میں یہ بات بھی داخل ہے کہ اعضا جب نماز میں ہو تو اعضا میں حرکت نہ ہو. جتنا آدمی بے حرکت کھڑا ہوگا اتنا ہی خشوع حاصل ہوگا. وقوموا للہ قانتین, قرآن کریم فرماتا ہے اللہ کے سامنے جب کھڑے ہو تو قانت بن کر کھڑے ہو. قانت کی تشریح فقہاء کرام نے یہی کی ہے کہ حرکت نہ ہو. اب بلا وجہ بعض اوقات کسی خاص عذر کے بغیر لوگ ہاتھ ہلا رہے ہیں, کھجا رہے ہیں, حالانکہ اس کی کوئی کھجلی شدید نہیں ہے تو فوراً کھجانے کی ضرورت ہو. یہ سب بلا پرواہی ہے جس کے نتیجے میں آدمی سنت سے بھی, سنت کی برکات سے بھی معروم ہو رہا ہے, خوشی سے بھی معروم ہو رہا ہے. یا کھڑے کھڑے آدمی کھڑے کھڑے ہلنا شروع کر دیتے ہیں یا ہاتھ پاؤں ہلانا شروع کر دیتے ہیں. یہ ساری باتیں جو ہیں یہ سنت کے خلاف اور خشوع کو خوف کرنے والی ہیں, جن کے نتیجے میں آدمی خشوع سے محروم ہو جاتا ہے. تو خشوع کا پہلا قدم جس کو خضوع بھی کہتے ہیں واضح ہے, وہ یہ ہے کہ اعضا نماز کے اندر سنت کی حیات پر رہیں اور ان میں حرکت نہ ہو. وہی حرکت ہو جو نماز کی حرکت ہے, نماز کے علاوہ جو دوسرے حرکات ہیں ان سے آدمی اپنے آپ کو بچائے. یہ پہلا قدم ہے اور کر کے دیکھ رہے آدمی کے اس کا اہتمام کرنے سے خشوع کتنا حاصل ہوتا ہے اور اس کی اس لاپرواہی برتنے سے خشوع کس طرح فوت ہوتا ہے. اسی طرح بلکہ علماء کرام نے یہ بھی فرمایا ہے تجربہ کرنے کے بعد کہ یہ خشوع کی کا آغاز ہوتا ہے درحقیقت وضو سے, کہ جب وضو کر رہا ہے آدمی تو اس وقت بھی کہا گیا ہے کہ دنیا کی باتیں نہ کرو بلکہ نہ وضو کی طرف متوجہ ہو کر وضو کرو, اعضا صحیح طریقے سے دھو. اعضا کو دھوتے وقت اللہ تبارک و تعالیٰ کے نے جو اجر رکھا ہے اعضا کے دھونے پر وضو کے اوپر اس کا دھیان کرو. مثلا حدیث میں آتا ہے کہ جو بندہ جو کوئی عضو دھوتا ہے وضو کے اندر تو ہر عضو کے دھونے پر اس عضو کے گناہ جھڑتے ہیں, گناہ دھلتے ہیں. تو بزرگوں نے فرمایا کہ جب آدمی وضو کر رہا ہو تو جو عضو بھی دھو رہا ہو اس کے دھوتے وقت یہ تصور کرے, تصور میں لائے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب آدمی ہاتھ دھوتا ہے تو ہاتھ خود کے گناہ جھڑتے ہیں, جب منہ دھوتا ہے تو منہ کے گناہ جھڑتے ہیں, تو میرے گناہ انشاءاللہ جھڑ رہے ہیں. یہ تصور کرو, اس تصور کے ساتھ جب وضو کیا جائے گا تو اس کے اندر جو نور پیدا ہوگا, اس سے جو کیفیات پیدا ہوں گی انشاءاللہ وہ آگے نماز کے خشوع کے اندر مددگار ہوگا، اور وضو کے اندر مسنون دعائیں پڑھے آدمی، جو مسنون نبی کریم صلی اللہ علیہ وسلم سے معصور دعا ہے وہ ہے اللہم اغفر لی ذنبی ووسع لی صدری وبارک لی فی رزقی، تو دعا یہ پڑھتا ہے، اور اشہد ان لا الہ الا اللہ واشہد ان محمدا عبدہ ورسولہ، یہ نبی کریم صلی اللہ علیہ وسلم سے معصور ہیں یہ دعائیں، اور بعض علماء کرام نے کچھ اور دعائیں بھی بتائی ہیں کہ ہاتھ دھوتے وقت یہ پڑھے اور پاؤں دھوتے وقت یہ پڑھے اور چہرہ دھوتے وقت یہ پڑھے، وہ اگرچہ اس ان مواقع پر مشنون نہیں ہیں لیکن ہیں وہ سب نبی کریم صلی اللہ علیہ وسلم کی مانگی ہوئی دعائیں، ان کو یاد کر لے ان کو کریں۔ غرض وضو سے خشوع کا آغاز ہے کہ آدمی سنت کے مطابق وضو کرے، اور سنت کے مطابق وضو کی طرف متوجہ ہو۔ حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ پانی میں اسراف سے بچو، یعنی وضو میں پانی زیادہ مت بہاؤ ضرورت سے زیادہ، یہاں تک فرمایا کہ ایاک وتصرف وان کنت علی نهر جار، کہ فضول خرچی سے بچو چاہے تم بہتے ہوئے دریا کے کنارے کھڑے ہو، اگر دریا کے کنارے کھڑے ہو کے کوئی دریا سے وضو کر رہا ہے تو دریا کے پانی میں تو کوئی کمی نہیں آتی، لیکن عادت ڈلوانی مقصود ہے کہ فضول خرچی کا عادت بنتا، یعنی جو نل جو ہے وہ بہت تیز کھول دیا اور جتنا پانی بہ رہا ہے بری طرح بہ رہا ہے چاہے جو ضرورت ہے یا نہیں ہے، اسراف سے بچتے ہوئے وضو کرو، نبی کریم صلی اللہ علیہ وسلم کے ارشاد کو مد نظر رکھتے ہوئے، اور ہر عضو کو دھوتے وقت یہ تصور کرو کہ اللہ تبارک و تعالیٰ کی رحمت سے میرے گناہ سے جھڑ رہے ہیں، جب اس طرح وضو کر کے آیا آدمی اور پھر نماز کے اندر کھڑا ہوا اور سنت کے مطابق تمام اعمال انجام دیے، اعضا کو حرکت بلا ضرورت حرکت سے بچایا، تو انشاءاللہ پہلا قدم خشوع کا حاصل ہو گیا۔ اب دوسرا قدم ہے قلب کا سکون یا قلب کا خشوع، دل کا، اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ آدمی دھیان دے نماز کی طرف، نماز کی طرف دھیان دے، اور نماز کے علاوہ دوسری باتیں جو ہیں ان کو اپنے اختیار سے دل میں نہ لائے، اپنے اختیار سے نہ سوچے بلکہ نماز کی طرف متوجہ رہے۔ حضرت نے اس وقت میں ارشاد فرمایا کہ یوں تو نماز کے اعمال بہت سے ہیں، قیام بھی ہے، رکوع بھی ہے، سجود بھی ہے، قعدہ بھی ہے، یہ سارے نمازی کے اعمال ہیں، لیکن ایک چیز سب میں قدر مشترک ہے، وہ ہے ذکر، ہر جگہ ذکر، یا تلاوت کی صورت میں ہے، سورہ فاتحہ پڑھنا، سورہ کے ساتھ کوئی اور صورت ملانا، یا تکبیر ہے اللہ اکبر، یا رکوع کے اندر سبحان ربی العظیم ہے، یا سمی اللہ لمن حمدہ ہے، یا سبحان ربی الاعلیٰ ہے، یا تشہد التحیات للہ والصلوات والطیبات ہے، یہ سب ذکر اللہ ہے، اللہ کا ذکر شروع سے لے کر آخر تک نماز اللہ کے ذکر پر مشتمل ہے، تو چونکہ وہ ہر رکن کے اندر ہے اس واسطے توجہ اس کی طرف ہے، اس کی طرف متوجہ ہو جاؤ، الحمدللہ رب العالمین کہا تو دھیان کے ساتھ کہو، پتا ہو کہ میں الحمدللہ رب العالمین کہہ رہا ہوں، دھیان ان الفاظ کی طرف ہو، الرحمن الرحیم کہا تو دھیان الرحمن الرحیم کی طرف ہو، مالک یوم الدین کہا تو دھیان اس کی طرف ہو، بلکہ ایک اور بات کا بھی اگر دھیان پیدا کر لو جس کی طرف نبی کریم صلی اللہ علیہ وسلم نے حدیث میں توجہ دلائی کہ آپ نے فرمایا کہ جب بندہ نماز کے اندر کہتا ہے کہ الحمدللہ رب العالمین، تو اللہ تبارک مطالعہ فرماتے ہیں حمدنی عبدی، میرے بندے نے میری تعریف کی، گویا جواب دیتے ہیں اللہ تعالیٰ، اس کی قدر فرماتے ہیں کہ میرے بندے نے میری تعریف کی، الحمدللہ رب العالمین کہتے ہیں. جب بندہ کہتا ہے الرحمن الرحیم، تو اللہ تبارک و تعالیٰ فرماتے ہیں اثنا علی عبدی، میرے بندے نے میری ثنا کی. اور جب مالک یوم الدین کہتا ہے تو بارِ تعالیٰ فرماتے ہیں کہ مسجد علی عبدی، میرے بندے نے میری مسجد بیان کی، میری بزرگی بیان کی. پھر جب بندہ کہتا ہے کہ ایاک نعبد و ایاک نستعین، کہ اللہ ہم تیری ہی عبادت کرتے ہیں اور تجھی سے مدد مانگتے ہیں، تو بارِ تعالیٰ فرماتے ہیں کہ یہ جملہ میرے اور میرے بندے کے درمیان ہے. عجیب بات ہے ساتھ ہو کہ یہ میرے اور میرے بندے کے درمیان ہے. کیا معنی؟ کہ یہ ایک معاہدہ ہے جو میرا بندہ مجھ سے کر رہا ہے، ایک عہد ہے جو بندہ میرے ساتھ کر رہا ہے. عہد یہ کر رہا ہے کہ یا اللہ عبادت کروں گا تو تیری کروں گا، مدد مانگوں گا تو تجھ سے مانگوں گا. تو میرے بندے کے درمیان یہ معاہدے کا رشتہ قائم ہو گیا ہے، اس اللہ کا نام بدو اللہ کا رشتہ ان کا. بلے عبدی ما سأل، اور اب جو میرا بندہ مانگے گا میں اس کو وہ دوں گا. چنانچہ آئندہ بندہ کہتا ہے اہدنا الصراط المستقیم، اے اللہ ہمیں صراط المستقیم کی ہدایت عطا فرمائیے، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. تو یہ صراط المستقیم کی جو دعا ہے، پہلے ہی سے اللہ تبارک و تعالیٰ فرما دیتے ہیں کہ بندہ جو مانگنے والا ہے میں اس کو دے دوں گا. یہ حدیث ہے جس پر نبی کریم صلی اللہ علیہ وسلم نے یہ بیان فرمایا. تو اسی لیے بزرگوں نے فرمایا کہ جب آدمی سورہ فاتحہ پڑھے تو اس کو چاہیے کہ ہر آیت پر وقف کرے، الحمدللہ رب العالمین کہہ کر وقف کرے، الرحمن الرحیم کہہ کر وقف کرے. کیونکہ یہ کوئی اچھی بات نہیں ہے کہ اللہ تبارک و تعالیٰ تو آپ کے ایک جملے کے جواب میں کچھ فرمائیں گے اور آپ اس کو توجہ دیے بغیر بھاگتے چلے جائیں گے. اس لیے فرمایا کہ ہر آیت پر وقف کرنا چاہیے اس حدیث کی روشنی میں بندے کو، اور اگر یہ توجہ بھی دے خشوع میں بڑا ہی اس خشوع کا انشاءاللہ لطف محسوس ہوگا کہ جب الحمدللہ رب العالمین کہا تو پھر تصور کرے کہ اللہ تبارک و تعالیٰ جواب میں فرما رہے ہیں حمدنی عبدی، میرے بندے نے میری تعریف کی ہے. اور رحمان رحیم کہا تو تصور کرے کہ اللہ تعالیٰ فرما رہے ہیں کہ اثنا علی عبدی، بندے نے میری ثنا کی ہے. مالک یوم الدین کہے تو تصور کرے کہ باری تعالیٰ فرما رہے ہیں مجدنی عبدی. تو یہ الفاظ اگر یاد ہوں تو بہت اچھا، نہیں تو کم از کم اس کے معنی کا تصور کرے، تو اس سے خوشی میں انشاءاللہ اور اضافہ ہوگا. بلکہ میں نے اپنے اساتذہ سے سنا کہ حضرت شیخ محی الدین ابن عربی رحمۃ اللہ علیہ کے بارے میں، شیخ اکبر محی الدین ابن عربی رحمۃ اللہ علیہ کے بارے میں، میں نے اپنے متعدد اساتذہ سے سنا کہ انہوں نے کہیں یہ فرمایا ہے کہ میں تو جب نماز پڑھتا ہوں تو جب تک الحمدللہ رب العالمین کہنے کے بعد حمدنی عبدی کی آواز نہیں سن لیتا اس وقت تک آگے نہیں بڑھتا. یعنی مجھے آواز آتی ہے حمدنی عبدی، اور جب تک وہ آواز نہیں سن لیتا تو میں الرحمن الرحیم آگے نہیں بڑھتا. الرحمن الرحیم کے بعد جب تک اثنا علی عبدی کی آواز نہ آ جاتی تو میں آگے نہیں بڑھتا. بہرحال جو ان کا مقام ہے اللہ تبارک و تعالیٰ نے ان کو یہ مقام بخشا تھا، ہمارے ماں کہاں اس کی آرزو کریں، اس کی تمنا کریں. لیکن کم از کم اتنا کہ ہر آیت کے اوپر اللہ تبارک و تعالیٰ کے جواب کا تصور آتا ہے. تو دھیان ان الفاظ کی طرف لگائے جو الفاظ وہ زبان سے ادا کر رہا ہے سورہ فاتحہ میں, اور اگر امام کے پیچھے ہے تو امام تلاوت کر رہا ہوتا ہے سورہ فاتحہ سے, اس کی طرف دھیان دے. اور اگر سری نماز ہے, امام تلاوت نہیں کر رہا, تو اپنے دل دل میں سورہ فاتحہ پڑھ, اپنے دل دل میں سورہ فاتحہ بغیر زبان ہلائے ہوئے دل دل میں پڑھ. ایک روایت میں آتا ہے کہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے کسی کے سامنے یہ حدیث بیان فرمائی کہ نماز بغیر سورہ فاتحہ کے نہیں ہوتی. تو ان کے شاگرد نے کہا کہ حضرت میں تو کبھی کبھی امام کے پیچھے نماز پڑھتا ہوں مقتدی بن کر. تو آپ نے فرمایا اقرا بها فی نفسک یا فارسی, وہ ایران کا رہنے والا تھا, کہ اے فارسی تم یہ سورہ فاتحہ اپنے دل میں پڑھا کرو, جب سری نماز ہو تو دل میں پڑھو. امام زبان سے پڑھ رہا ہوگا تم دل دل سے اس کو دوہراؤ, اور اسی کیفیت کے ساتھ دوہراؤ جس کیفیت کے ساتھ ازیا کے ہر آیت کے اوپر رک کر اللہ تبارک و تعالیٰ کے جواب کا تصور کرو. تو غرض ذہن لگاؤ ان الفاظ کی طرف جو زبان سے ادا کر رہے ہیں. پھر سری نماز میں ایک مرحلہ ایسا بھی آ جاتا ہے جبکہ چلو سورہ فاتحہ بھی پڑھ لی دل دل میں پڑھ لی, اس کے بعد بھی مثلا ابھی رکوع نہیں ہوا, کچھ وقت گزر رہا ہے, تو اس وقت میں آدمی کو چاہیے کہ یا تو اپنی طرف سے کوئی سورت ذہن میں لا اور وہ دل دل میں پڑھ لی, قل اللہ احد, قل اعوذ برب الفلق, قل اعوذ برب الناس, یا دل دل میں اللہ تبارک و تعالیٰ سے مانگے یا اللہ میں آپ کے سامنے کھڑا ہوں, یا اللہ میں آپ کی بارگاہ میں حاضر ہوں, اپنے فضل و کرم سے میری فلاں فلاں حاجت پوری فرما دی, مجھے خوشو عطا فرما دی, یہی دعا مانگو, مجھے خوشو عطا فرما دی, مجھے نماز کو صحیح طریقے سے اپنی رضا کے مطابق پڑھنے کی توفیق عطا فرما دی. غرض اپنے دل کو لگاؤ اللہ تبارک و تعالیٰ سے کچھ مانگنے کی طرف. دل کا فائدہ یہ ہے کہ یہ کبھی بھی خالی نہیں رہتا, اس میں کچھ نہ کچھ خیال ہر وقت آتا ہے. کوئی انسان ایسا نہیں ہے جس کو کسی نہ کسی وقت ہر وقت کوئی نہ کوئی خیال نہ آ رہا ہو, وہ خیال سے خالی نہیں ہوتا. اگر تم اس کو اللہ تبارک و تعالیٰ کے ذکر سے آباد کر دو گے, اللہ تعالیٰ کی یاد سے آباد کر دو گے, دعاؤں سے آباد کر دو گے, تو پھر وہ دوسرے خیالات نہیں آئیں گے. لیکن اگر تم نے خالی چھوڑ دیا تو فارسی کی مثل مشہور ہے کہ کھانا خالی رہ دیو ہی, کہ جو گھر خالی پڑا ہوا ہو کوئی نہ کوئی جن آ کے قبضہ کر لیتا ہے اس کو. تو اگر دل کو خالی چھوڑا تو اس پر کوئی نہ کوئی دیو آ کر قبضہ کر لے گا, یعنی کوئی نہ کوئی جن قبضہ کر لے گا, یعنی طرح طرح کے ادھر ادھر کے خراب خراب خیالات آنے شروع ہو جائیں گے. اپنی طرف سے یہ کوشش کرو. رکوع میں گئے تو سبحان ربی العظیم کہہ رہے ہو تو دھیان دے کر کہو, سبحان ربی العظیم, سبحان ربی العظیم جب کہہ رہے ہو تو دھیان دے کر کہو, میں اپنے پروردگار عظیم کی پاکی بیان کر رہا ہوں, تسبیح کر رہا ہوں. سجدے میں جاؤ تو سبحان ربی الاعلی دھیان سے کہو, دل اور خیال کو اس کی طرف لگاؤ. جب التحیات میں بیٹھے تو یہ زبان سے کہا التحیات للہ والصلوات والطیبات, تو دھیان سے کہو در حقیقت یہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں ایک اللہ تبارک و تعالیٰ کی تحمید و تقدیس کا ایک طریقہ ہے جو اللہ تبارک و تعالیٰ نے اپنے نبی کریم صلی اللہ علیہ وسلم کے ذریعے ہمیں سکھایا کہ جب تم ہماری بارگاہ میں بیٹھے ہو تو یہ کہو التحیات للہ و الصلوات و الطیبات. یہ ایسا ہے جیسا کہ ہم کسی بڑے کے پاس جائیں, کسی بزرگ کے پاس یا اپنے کسی بھی بڑے کے پاس, تو ایسے نہیں جا کے بیٹھ جاتے ہیں بلکہ السلام کرتے ہیں, السلام علیکم ورحمۃ اللہ وبرکاتہ, پھر بیٹھتے ہیں. تو یہاں اللہ جل جلالہ کی بارگاہ میں جب بیٹھے تو اس کے لیے جو تحیہ اللہ تبارک و تعالیٰ نے مقرر فرمایا ہوئی ہے التحیات للہ والصلوات والطیبات. تو تصور کرو کہ میں اللہ تبارک و تعالیٰ کی بارگاہ میں ایک طرح سے تحیہ پیش کر رہا ہوں, جیسے کہ ہم کسی بڑے کو سلام کرتے ہیں اس طرح اللہ تبارک و تعالیٰ کی بارگاہ میں التحیات للہ والصلوات والطیبات کہہ رہا ہوں. پھر اس کے بعد السلام علیکم ایها النبی ورحمۃ اللہ وبرکاتہ, تو یہ خطاب ہے نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم سے. اور علماء کرام نے فرمایا کہ یہاں پر آدمی کو تصور کرنا چاہیے کہ نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم کو میں سلام کر رہا ہوں. آپ کو تصور میں ذہن میں لا کر آپ کو میں سلام کر رہا ہوں, السلام علیکم ایها النبی ورحمۃ اللہ وبرکاتہ. اور پھر جب السلام علینا وعلی عباد اللہ الصالحین کہا تو یہ دعا ہے خود اپنے لیے بھی کہ ہمارے اوپر بھی سلام کیو اور اللہ کے جتنے نیک بندے ہیں ان پر بھی سلام کیو. تو ذرا غور کرو کہ کتنی پاکیزہ کتنا پاکیزہ طریقہ ہے جو التحیات میں بیٹھنے کا اللہ تبارک و تعالیٰ نے اپنے نبی کریم صلی اللہ علیہ وسلم کے ذریعے ہم کو سکھایا کہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں تحیہ بھی ہو گیا, نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں سلام بھی عرض کر دیا اور اپنے لیے اور سارے نیک بندوں کے لیے سلامتی کی دعا بھی ہو گئی, السلام علینا وعلی عباد اللہ الصالحین. تو آدمی اس تصور سے اگر پڑھے ہر جملے کے ساتھ, ہم لوگ تو تھوڑا دعا کے چلے جاتے ہیں نا تو اس میں دھیان نہیں آتا کیا لوگ دعا سے نکلا کیا نہیں نکلا, ذرا سا توجہ کر کے مشق کر کے توجہ کر کے اس طرح ادا کرو, اس کے بعد کوئی درود شریف ہوتا ہے, درود شریف کے بعد کوئی دعا ہوتی ہے, دعا جو آخر میں ہوتی ہے درود شریف کے بعد, تو وہ کوئی بھی قرآن دعا ہو سکتی ہے جو قرآن کریم کے الفاظ کے مطابق کوئی بھی دعائیں معصور ہے وہ ہو سکتی ہے, وہ پڑھ سکتے ہیں, کوئی ایک دعا متعین نہیں ہے جیسے بعض لوگ سمجھتے ہیں, ان میں سے کوئی دعا کرنا ہو, اور اگر ایک سے زیادہ کرنا چاہو تو اس سے زیادہ بھی کر سکتے ہیں. اگر دعائیں معصورہ بہت ساری یاد ہیں سب پڑھ, تو وہ اللہ تبارک و تعالیٰ آخر میں جاتے ہوئے جب ساری نماز مکمل ہو گئی تو اب بارگاہ الہی میں درخواست ہے کہ یا اللہ میرا یہ مقصد پورا فرما دیجئے, یا اللہ یہ میرا مقصد پورا فرما دیجئے, تو وہ دعائیں کر کے اور پھر تو السلام علیکم ورحمۃ اللہ دائیں طرف بھی اور بائیں طرف بھی جتنے لوگ ہیں ان سب کے لیے دعا ہو. یہ ہے نماز کا ایک خلاصہ. تو اگر ہم اس بات کا اہتمام کریں کہ اول قدم یہ کہ اپنے اعضا کو سنت کے مطابق رکھیں اور جو الفاظ زبان سے نکل رہے ہیں میری زبان سے یا امام کی زبان سے دھیان اس کی طرف رکھیں, خوشو حاصل ہو جائے, خوشو حاصل ہو. بعض لوگوں نے خوشو کا کچھ اتنا غیر معمولی درجہ ذہن میں بٹھایا ہوا ہوتا ہے کہ جس کی وجہ سے وہ کہتے ہیں بھائی ہم سے تو خوشو ہو ہی نہیں سکتا, جیسا کہ واقعات بعض صحابہ کرام رضی اللہ تعالیٰ عنہم کے ہیں کہ صحابی تھے वो नमाज पढ़ रहे थे और किसी अपने बाग में पढ़ रहे थे तो एक परिंदा आया, दुबसी परिंदा वहां पर होता था, वो उस नखलिस्तान के शाखों में उलझ बाहर नहीं निकला जा रहा था, तो इनका ध्यान उस परिंदे की तरफ चला गया नमाज के दौरान, और उन्होंने ये सोचा कि देखो मेरा अल्लाह ताला ने मुझे कितना बड़ा बाग दिया है कि परिंदा जो है उससे किसी तरह निकलने के लिए काबिल नहीं हो रहा, इतना लंबा थोड़ा बड़ा बाग है, ये तसव्वुर आ गया नमाज में। तो बाग में उस तसव्वुर की वजह से समझा कि मैंने नमाज अधूरी रह गई, तो उसके कफारे के तौर पर वो पूरा बाग अल्लाह ताला के रास्ते में सदका कर। ये वाकया बेशक हुआ है, बाद साहब कराम के साथ ये वाकया हुआ कि जिहाद के दौरान पहरा दे रहे हैं, पहरा देते हुए सोचा कि चलो नमाज पढ़ लें, नमाज पढ़नी शुरू की और तिलावत कर रहे थे, दुश्मन की तरफ से तीर आया और आकर लगा, और तीर लगा और दुश्मन की तरफ से आकर खून भी निकला, तीर भी जख्मी भी हुए, जख्म भी लगा, नमाज नहीं छोड़। बाद में पूछा लोगों ने कि भाई क्यों नहीं तोड़ी, तो कहा कि मैंने सूरत शुरू कर रखी थी कुरान करीम की, तो मुझे उसको बीच में छोड़ना पसंद नहीं आया, जल्दी चाहते। तो बेशक ये बुजुर्गों का ऊंचा मकाम है, लेकिन हर बंदे से इस किस्म का खुशू अल्लाह ताला को मतलूब नहीं, या ऊंचा मकाम है जिसको मिल गया उसकी नेमत है, लेकिन हर बंदे से ये मतलूब नहीं है कि उस दर्जे का खुशू हासिल करो, लेकिन ये दर्जा जो हजरत ने बयान फरमाया है और जिसकी तस्वीर मैंने आपके सामने पेश की है, ये हर बंदे से मतलूब है। ये कोशिश है, इसकी कोशिश करें कि इस तरह मैं नमाज पढ़ूं। हाँ, हर दुनिया इंसान की बंदे की हर कोशिश का हाल यह है कि कभी कामयाब हो गए और कभी नाकाम हो, ये भी होता है कोशिश में। इंसान की कोई भी कोशिश ऐसी नहीं जिसके बारे में ये कहा जाए कि ये 100% गारंटी है कि कामयाब हो, उससे नाकामी भी हो, लेकिन नाकामी होने का मतलब यह नहीं होता कि आदमी बस छोड़ के बैठ जाए, बल्कि उस फिक्र में, उस कोशिश में लगा रहता है, तो लगा रहता है तो फिर रफ्ता रफ्ता उससे नाकामयाबी हासिल हो जाती है। देखो दुनिया के हर काम में ये हो रहा है, एक शख्स ने फर्ज करो दुकान खोली, तो कोई गारंटी नहीं है कि पहले दिन से ही उसको नफा मिलना शुरू हो जाएगा, एक दिन हो सकता है कोई खरीदारी न हुई, नाकामी हो गई, नुकसान हो गया, लेकिन उसकी वजह से दुकान बंद नहीं की जाती, लगा रहता है आदमी कोशिश, यहां तक कि फिर अल्लाह ताला कामयाबी फरमा देते हैं। हर दुनिया के काम नहीं आते, तो इसी तरह ये खुशू की कोशिश भी ये गारंटी नहीं है कि आज अगर शुरू करोगे तो आज ही मुकम्मल कामयाबी हासिल हो जाएगी, लेकिन आदमी अगर कोशिश में लगा रहे तो अल्लाह तबारक व तआला के यहां कम अज कम माजूर कराता है। और इसीलिए हजरत फरमाते हैं कि जब आदमी कोशिश में लगा हुआ है, अपनी तरफ से ध्यान नमाज की तरफ लगाया हुआ है, बीच में इत्तेफाक से गैर इख्तियारी तौर पर ख्याल आता गया, अपने इख्तियार से नहीं लाए, खुद ब खुद आ गया, जैसे हर इंसान के साथ होता है, तो हजरत फरमाते हैं वो मुआफ है, उसको तो कोई मुआफा नहीं होगा अल्लाह ताला का, क्योंकि इख्तियार से बाहर था, लेकिन जब याद आ जाए तो फिर नमाज की तरफ मुतवज्जो हो जाए, फिर ख्याल आ गया फिर मुतवज्जो हो गया, फिर ख्याल आ गया फिर मुतवज्जो हो गया, और शैतान बाज़ अवक़ात ऐसे ख्याल भी दिल में डालता है कि जो अल्लाह बताए वसवसे वाले, जिस ईमान के बारे में आदमी को ईमान के अंदर शुबह होने लगता है, गंदे फसाद पर खराब किस्म के ख्याल आने लगते हैं, तो हजरत ने वो हदीस भी यहाँ पर नकल फरमा दी जो मैंने आपके सामने पढ़ी है हजरत के अल्फाज में। एक सहाबी ने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछा था कि या रसूलल्लाह, कभी कभी मेरे दिल में ऐसे ख्याल आते हैं कि मुझे जलकर कोयला बन जाना ज्यादा पसंद है बनिस्बत इस बात को कि मैं वो बातें जबान से निकालूं। हुजूर ने पूछा कि क्या वाकई ऐसा होता है? उन्होंने कहा या रसूलल्लाह होता है, तो फरमाया कि ये सरी ईमान की अलामत है, क्योंकि चोर उसी जगह जाता है जहां पर माल होता है, तो चूंकि मालूम हुआ कि तुम्हारे अंदर ईमान है, इस वास्ते शैतान उसको डाका डालने के लिए आया है, उस पर डाका डालने के लिए आया है। यह अहम ईमान है, इससे घबराना नहीं चाहिए। जब गैर इख्तियारी तौर पर है तो उनका इलाज यह है कि उनको अहमियत ही न दो, और वो इंशाल्लाह उसके ऊपर कोई मुआवजा नहीं, कोई गुनाह नहीं, कोई गिरफ्त नहीं। लेकिन जब तनब्बुह हो जाए, जब याद आ जाए कि मैं भटक गया, तो फिर दोबारा नमाज के अल्फाज की तरफ लौटा। ये करते रहो, करते रहो, करते रहो, तो यहां तक कि इंशाल्लाह मंजिल हासिल हो जाएगी। और अगर बिल्फल मुकम्मल तौर पर हासिल न भी हो तो अल्लाह ताला क्या माजूर कर पाओगे, क्योंकि अपनी कोशिश में तुमने कमी नहीं छोड़ी। लेकिन मायूस होकर न बैठो, और तजुर्बा यह है कि जब आदमी इस कोशिश में लगा रहता है तो रफ्ता रफ्ता वो जो गैर इख्तियारी ख्यालात हैं उनके अंदर भी कमी आनी शुरू हो जाती है। एक वक्त था कि अल्लाहु अकबर कहने के बाद कुछ पता ही नहीं था क्या हुआ क्या नहीं हुआ, यहां तक तो सलाम कर लिया। लेकिन जब कोशिश शुरू की तो अब मालूम हुआ कि एक नमाज के मोतदही हिस्से में अल्हम्दुलिल्लाह ज़हन लगा, अगरचे अक्सर हिस्से में अभी तक ख्याल भटकते रहे, तो समझो कि अल्हम्दुलिल्लाह मंजिल की तरफ पेशकदमी हो रही है। और जब लगे रहोगे तो उस मकदार में इजाफा होता है, जिसमें तवज्जो है, ध्यान है, उसके मकदार में इजाफा होगा, और ये जो इधर उधर के ख्याल आ रहे हैं उसमें इंशाल्लाह कमी आएगी। जिस दिन ये हो गया समझो कि अल्हम्दुलिल्लाह कई रास्ते पर जा रहे हैं, अल्हम्दुलिल्लाह मंजिल कता हो रही है, रास्ता कता हो रहा है, मंजिल के करीब पहुंच रहे हैं, फिर रफ्ता रफ्ता अल्लाह ताला ये भी अता फरमा देते हैं कि बेशतर औकात में तवज्जो नमाज की तरफ होती है और कुछ कम ख्याल गैर नमाज के भी आ जाते हैं। ये एक लगी रहे, तो अपनी तरफ से कोई तगोदव लगी रहे, छोड़ो नहीं, हिम्मत हार कर न बैठो, उम्मीद खत्म ना करो, मायूस ना हो, और उसी रफ्तार से आगे बढ़ते चले जाओ, इंशाल्लाह ताला मंजिल तक पहुंचा देंगे, अल्लाह ताला का करम हो जाएगा इंशाल्लाह। ये अल्लाह तबारक व तआला का रास्ता है, इसमें कोशिश करने वाला कभी नाकाम नहीं होता, चाहे जाहिरी तौर पर मकसद पूरी तरह हासिल ना हुआ हो, लेकिन अल्लाह तबारक व तआला के यहां कामयाब, क्योंकि कोशिश इसे नहीं छोड़ी, लगा रहा, उम्मीद का दामन नहीं छोड़ा, अल्लाह ताला से मांगता भी रहा, तो इंशाल्लाह कम से कम इतना जरूर होगा कि माजूर करार पाओगे कि भाई हमने खुशू की कोशिश नहीं की। तो भाई अल्लाह तबारक व तआला अपना फज़्ल व करम के रहमत से हम सबको इसकी तौफीक अता फरमा दे कि खुशू की अहमियत भी हमारे दिलों में पैदा हो और उसको हासिल करने की कोशिश भी जैसी करनी चाहिए उसमें कोई कोताही ना हो। ये भी फरमाया, किसी ने पूछा है कि कौमे और जलसे में कौन सी दुआ पढ़ी जाती है, जिस वक्त खड़े होते हैं रुकू से तो वो कौमा कहलाता है, तो उसमें रब से अल्लाह इबन हमदा इमाम कहता है और मुख्तज रबाना लेकर हम कहते हैं, तो ये तो है ही है अल्फाज। उसके अलावा भी हदीस में अल्फाज आए हैं, मिल असमावाद मिल अमासी का मिल सही बाद, अगर किसी को याद हो तो वो पढ़ सकता है। अगर तो उलमा हनफिया ने कहा है कि नफलों में पढ़े तो बेहतर है, फराइज में उतना ही तोहफा कर रब्बाना लेकर हम पढ़, लेकिन अगर कोई वो पढ़े तो कोई हरज भी नहीं है पढ़ने में। और जलसे के अंदर अल्लाहुम्मा फिर जलसा यानी दो सजदों के दरमियान जो बैठते हैं तो हमें अल्लाहुम्मा फिर लिज़म्बी अल्लाहुम्मा फिर वज़बुरनी वहदनी वरज़ुक़नी वआफ़नी वाफ़ अन्नी, ये अल्लाहुम्मा फिर वरहमनी वस्तुरनी वज़बुरनी वहदनी वला तुज़िलनी, ये दुआ मसनून है दो सजदों के दरमियान। नफलों में तो इत्तेफ़ाक़ दुरुस्त है, फर्जों के अंदर हनफिया के यहाँ ये नहीं मसनून नहीं है, लेकिन अगर कोई पढ़े तो पढ़ना भी दुरुस्त है। थोड़ा वक्फा तो करना ही चाहिए, तो उसमें ये जिक्र हो जाए अल्लाह वक्फली वहमी वस्तुनी वजबुनी वाहनी वजुखनी बोला तो दिल लगे, ये अगर कोई पढ़ ले तो कोई हर्ज नहीं है। इस तरह भाई कोशिश अपनी तरफ से शुरू कर देनी चाहिए। अल्लाह तबारक व तआला हम सबको आज से ही अभी से इसके ऊपर अमल करने की तौफीक अता फरमाए। तो अल्लाहु सल्ली अला सय्यिदिना मौलाना मुहम्मद व अला आलि मुहम्मद कमा सल्लैत अला इब्राहिम व अला आलि इब्राहिम इन्नका हमीदुल मजीद। रब्बना ज़लमना अन्फुसना व इल्लम तग़फिर लना व तरहमना लनकुनन्ना मिनल ख़ासिरीन। रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरति हसनतन व क़िना अज़ाबन्नार। या अर्हमर राहिमीन अपने फ़ज़्ल व करम अपनी रहमत से हमारे तमाम गुनाहों को माफ़ फरमा। या अल्लाह हमारे तमाम छोटे बड़े अगले पिछले खुफिया आलानिया हर तरह के गुनाहों को अपने फ़ज़्ल व करम से माफ़ फरमा। या अल्लाह हमारे आमाल व अख़लाक़ की इस्लाह फरमा। या अल्लाह हमारे आमाल व अख़लाक़ की इस्लाह फरमा। या अल्लाह हमें सीधे रास्ते पर चलने की तौफीक अता फरमा, इत्तिबाए सुन्नत की तौफीक कामयाब रास्ते अता फरमा। या अल्लाह हमें अपने दीन की सही समझ अता फरमा, उस पर अमल की तौफीक अता फरमा, उस पर इस्तेक़ामत अता फरमा। या अल्लाह जिन तमाम हाज़रीन और हाज़रात को उनके तमाम जायज़ मक़ासिद में अपने फ़ज़्ल व करम से कामयाबी अता फरमा। या अल्लाह जिन जिन लोगों ने हमसे जिस मकसद के लिए दुआ की फरमाइश की है अपनी रहमत से अपने फ़ज़्ल व करम से उनकी सारी दुआओं को कबूल फरमा लें, उनकी हाजतों को दूर फरमा दें। या अल्लाह हमें जो लोग बीमार हैं उन्हें शिफाए काबिल आजिल अता फरमा, जो तंदरुस्त हैं उनकी तंदरुस्ती को दूर फरमा, जो मकरूज़ हैं उनके कर्ज़ों की अदायगी का सामान फरमा। या अल्लाह हमारे तमाम हालात को दुरुस्त फरमा दीजिए। अल्लाहुम्मा अफलिह लना शाना कुल्ला वला तकलना इला अंफुसना तरफता अईन। अल्लाहुम्मा नसअलुक मिन खैरि मा सअलका मिन अब्दुका व नबीयुक सय्यिदुना मुहम्मदुन सल्लल्लाहु अलैहि वसल्लम व नऊज़ु बिका मिन शर्रि मा इस्तअआज़ाक मिन अब्दुका व नबीयुक सय्यिदुना मुहम्मदुन सल्लल्लाहु अलैहि वसल्लम। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। व सल्लल्लाहु तआला अला खैरि खल्क़िही सय्यिदुना मौलाना मुहम्मद व अला आलिही व अस्हाबिही अजमईन। आमीन बिरहमतिक या
अर्रहमान।
अगले इतवार को मजलिस नहीं हो पाएगी, मैं सफर में हूँ
हजरत निकाह पढ़ाना हो
जब आए तो है आप वक्त पर क्या पढ़ना है क्या पढ़ना